नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको अन्तिम श्रृंखला अर्थात 15 श्रृंखला लिएर आइपुगेका छौं। हामीले गएको 14 सातादेखि तपाईँलाई चिना हराएको मान्छेको वाचन सुनाइरहेका छौं। आज 15 श्रृंखलामा यसको वाचन गर्न रहेको केही पृष्ठहरू वाचन गर्छौं र त्यसपछि यसका लेखक कलाकार हरिवंश आचार्यसँग कुराकानी गर्छौं। सुरुमा सुनौ गएको साता हामीले वाचन गर्दा गर्दै छोडेको 293 पृष्ठदेखिको वाचन। एकैपटक समवेदना र बधाई ग्रहण गर्दा कता कता मेरो मनमा ग्रहण लाग्छ। दिन भएको बेला रात हुँदैन, रात भएको बेलामा दिन हुँदैन, तर यस्तो अवस्थामा मेरो जीवनमा दिन र रात एकैचोटि आए जस्तो लाग्छ। यसरी आफन्त र साथीभाइको निम्तामा जाने क्रममा ट्राफिक प्रहरीले राति ठाउँ ठाउँमा हाम्रो गाडी रोकेर मापसी चेक गर्न थाले। पहिले पहिले मलाई देखेपछि जानुहोस् भन्थे, हिजो आज मापसी मेसिन नजिकै ल्याएर मलाई फुक्न लगाउँछन्, तर आँखा भने रमिलातिर हुन्छ। हरिवंशले कस्तो स्वास्नी बिहे गरेको रहेछ भनेर उनीहरूतिर हेरेका होलान्। घर गृहस्थी भनेकै दुःखको बोट रहेछ, त्यो रोप्यो कि दुःख फल्यो फल्यो, विद्वानहरूले भनेको सम्झन्छु। भविष्यको चिन्ता नगर, वर्तमानलाई राम्ररी डोर्याऊ। म पनि वर्तमानलाई डोर्याउन खोज्दैछु, काम गर्ने कोसिस गर्दैछु। यसो त भाउजूको स्वास्थ्य लाभको कामना गर्छु, उनको आत्मबलले रोगलाई परास्त गर्दै जीवनलाई जिताउँदैछ। मदन दाईसँग मित्रताको डोरी अझ बलियो बाट्ने कोसिस गर्दैछु। हाम्रो मित्रताको डोरीका कच्चा पदार्थ बाबियो, जुट, प्लास्टिक आदि केही होइनन्, काम हो, काम गरेरै बाँट्नुपर्छ। नेपालको एउटा असल काम गर्ने जोडी थियो भनेर सबैले सम्झिरहन् भनेर नै हामी सहकार्य गर्छौं। एक दिन भाइ डाक्टर समीरले मेरो ब्लड प्रेसर जाँच्दै भने, दाई रमिला भाउजू आएपछि तपाईँको अनुहारमा फेरि तेज आएको छ, अझ लेख्नुहोस्, काम गर्नुहोस्, तपाईँहरूले धेरै काम गर्नुपर्छ। कहिलेकाहीँ मनमा त्यसै त्रास उत्पन्न हुन्छ। मैले एकपटक जीवनसाथीको वियोग भोगिसकेको छु, रमिलाले पनि भोगिसकिन्। अब रमिला र मेरो एकैपटक त मृत्यु अवश्य पनि हुँदैन होला, अघि पछि त हुनै पर्ने रहेछ। फेरि एकपटक दुईजनामा एकजनाको जीवनमा वियोगको पीडा दोहोरिएला, कति गाह्रो होला फेरि त्यो दिन। अब भावीले के गरिदिन्छ थाहा छैन, मर्नु त अवश्य छ। जन्मेपछि को के हुन्छ, को कहाँ पुग्छ पक्का हुँदैन, तर उसले मर्नुपर्छ भन्ने चाहिँ पक्का छ। श्रीमती जीवित हुँदाहुँदै अर्की श्रीमती भित्र आयो भने सौतेनी आमा हुन्छन्। श्रीमतीको निधनपछि अर्की महिला विवाह गरेमा घरमा आइन् भने सौतेनी आमा भन्न मिल्दैन। उनी मेरा छोराहरूकी सौतेनी आमा होइनन्, देउतिनी आमा हुनेछन्। उनको व्यवहारले मलाई यही विश्वास दिलाएको छ। अब रमिला र मेरो मृत्यु सँगै होस्, एक घण्टाभन्दा बढी मृत्युको अन्तर नहोस्, फेरि दुवैले वियोगको लामो पीडा सहनु नपरोस्, म मेरा छोराहरूसँग अनुरोध गर्छु, हामी दुवैको अस्तु मेरो पुर्ख्यौली गाउँ काभ्रेको शङ्खुमा मीरा केयर सेन्टरमा बनेको मीराको प्रतिमा मुनि गाडिदिनु। एन्टेना फाउन्डेसन र सेभ द चिल्ड्रेन भन्ने संस्थाले मैले जे भोगे नामक टेलिभिजन कार्यक्रम गर्ने निर्णय भयो र यसमा प्रस्तुताको भूमिका मैले गर्नुपर्ने प्रस्ताव आयो। मैले जे भोगे कार्यक्रम हामीले गरिरहे जस्तो अभिनय प्रदान होइन, वास्तविकतामा आधारित यस कार्यक्रममा नेपालका विकट ठाउँमा बालबालिकाले भोगेका कथाव्यथालाई टेलिभिजनबाट देखाउनुपर्ने र मैले बालबालिकाले भोगेका कथालाई अन्तर्वार्ताका माध्यमबाट प्रस्तुत गर्नुपर्ने भयो। विजय कुमार पाण्डे, इन्द्र लोहनी, भूषण दाहालले प्रस्तुत गरेका कार्यक्रमहरू हेरेर प्रभावित भएको छु। त्यसैले म कहिलेकाहीँ साथीहरूको जमघटमा विजय कुमार पाण्डेको नक्कल पनि गर्थे। म मैले कहिल्यै नगरेको टेलिभिजन अन्तर्वार्ता कार्यक्रम गर्न मलाई डर लाग्यो। नगरेको काम गर्दा कस्तो होला, राम्रो भएन भने के गर्ने? अनेक तर्क वितर्कमा मन डुबिरहँदा विशेष गरी विजय कुमार पाण्डेसँग म मनमा नै डराएँ। उनको जस्तो ज्ञान, भाषा र बोलीको प्रखरता ममा छैन। मेरो क्षेत्रै फरक हो, मैले गर्न सक्दिनँ जस्तो लाग्यो, गर्नु नपरे हुन्थ्यो जस्तो पनि लाग्यो। सेतो चिल्ड्रेनले पनि मैले नै गरिदिए हुन्थ्यो जस्तो गरेर विशेष गरी सीता घिमिरे बढी जोड दिन थालिन्। उनलाई भारतीय टेलिभिजन च्यानलमा आउने सत्यमेव जयतेको ठूलो प्रभाव परेको रहेछ, त्यसैले मलाई आमिर खानको ठाउँमा देख्न चाहेकी रहेछन्। मलाई झन् डर लाग्यो। भारतीय च्यानलमा प्रसारण हुने सत्यमेव जयते दुई वर्षसम्म सयौं मान्छेले रिसर्च गरेर तयार पारेको कार्यक्रम हो। त्यसमा आमिर खानले मात्र एउटा कार्यक्रमको 3 करोड भारतीय रुपियाँ पारिश्रमिक लिँदा रहेछन् भने त्यसको कुल बजेट अझ कति होला? त्यत्रो ठूलो साधन स्रोत भएको कार्यक्रमसँग हाम्रो जस्तो सानो बजार र कुल 7-8 लाख बजेट भएको कार्यक्रमले कसरी प्रतिस्पर्धा गर्न सक्ला? हाम्रो कार्यक्रम प्रसारण भएपछि दर्शकले आमिरले सञ्चालन गरेको सत्यमेव जयतेसँगै मैले जे भोगे कार्यक्रमलाई दाँझेर हेर्छन् नै। त्यो दर्शकको अधिकारको कुरा हो, दर्शकलाई त्यहाँको बजेट साधन स्रोत र यहाँको बजेट साधन स्रोतसँग मतलबै हुँदैन। यसोदा भाउजूको आत्मबल बलियो रहेछ। भाउजू किमोथेरापीसँग लड्दैछन्, मदन दाई भाउजूलाई बचाउने युद्धमा लागिरहेछन्। मीराको वियोगपछि मैले करिब 1.5 वर्ष कुनै कार्यक्रम गर्न सकिनँ। मदन दाई अहिले भाउजूको उपचारमा व्यस्त छन्, त्यसैले 2 वर्ष जति भयो म संसारले उल्लेख्य काम गर्न सकेको छैन। मदन दाई पनि भाउजूको उपचारमा व्यस्त छन्। त्यो बेला त्यसै बस्नुभन्दा प्रस्ताव आएकोले मैले जे भोगे कार्यक्रम गरौँ कि जस्तो लाग्यो। एन्टेना फाउन्डेसनका साथीहरूले पनि हामी पछाडि छौँ गर्नुहोस् दाई भने, रमिलाले पनि गर्नुहोस् तपाईँ सक्नुहुन्छ भनेर मीराले चाहिँ हौसला दिएन। कार्यक्रममा म अगाडि देखिने भए पनि पुरै मेरो जिम्मेवारी हुँदैन। यसका निर्देशक दीपक वज्राचार्य विजय कुमारलाई धेरैवटा कार्यक्रममा सघाएका परिपक्व मान्छे हुन्, अनि मैले निर्णय गरेँ मैले जे भोगे कार्यक्रम गर्छु। कति नानीहरू पन्छी हुन् पखेटा छैन, कति नानीहरू फूल हुन् सुवास छैन, कति नानीहरू घाम हुन् उज्यालो छैन, तैपनि नानीहरूको ओठमा छ एउटा मुस्कान हरियोपन नगुमाएको दुबो जस्तो, जसले एक दिन फेरि बसन्त फर्काएर ल्याउनेछ मलाई आशा छ। यी पंक्ति कर्णाली ब्लुजका लेखक बुद्धिसागरले मैले जे भोगे कार्यक्रमका लागि न्यारेसन लेखेका हुन्। उनी हाम्रो टोलीमा न्यारेसन लेख्नकै लागि सामेल भएका थिए। हाम्रो बलियो टोलीमा मेरी श्रीमती रमिला पनि मेरो अनुरोधमा थपिएकी थिइन्। सुदूरपश्चिम घुम्ने सौभाग्य जुरेको थिएन, यो कार्यक्रमले जुरायो। सधैँ मान्छेलाई हँसाउने गरिन्थ्यो, यसपालि आफै रुन गइयो। द्वन्द्वको परिणाम कुपोषण, गरिबी, अभाव, असुरक्षा आदिमा चुर्लुममा डुबेर लथालिङ्ग जिन्दगी बाँचेका नानीहरूका सुन्नै नसकिने कथाहरू नजिकबाट देखेर खप्नै गाह्रो भयो। ती भोग्नेहरूलाई कस्तो भयो होला? बुद्धिसागरकी न्यारेसनको लेखाइ जस्तै सुन्न पनि गाह्रो, सुनाउन पनि गाह्रो, सुनेर पत्याउन पनि गाह्रो कथा। बाबुले छोरीलाई बलात्कार गरेर जन्मेकी नानीको कथा, मितबारे बलात्कार गरेर जन्मेकी अर्की नानीको कथा, एचआईभी संक्रमणबाट आमा बाबु दुवै गुमाएका नाबालिका बहिनी, नाबालक दाई नै अभिभावक भएको कथा, जति बच्चा जन्मे पनि कुपोषणले खाएका आमाहरूको कथा, बस खसेर एउटै गाउँका थुप्रै टुहरा टोरीहरू भएको कथा, छाउपडीका कथा। यी सब देखेर जिन्दगीको अर्को नाम नै दुःख रहेछ जस्तो पो लाग्यो। जथासुकै दुःख, त्यो ठाउँ दुःखै दुःखको राजधानी जस्तो। बिस्तारै बिस्तारै नेत्रज्योति गुमाएर आफ्नै काखमा बसेको बच्चाको अनुहार नदेखेकी आमा, त्यस्ता अबोध छोराछोरीका आमाबाहरूलाई अब के गर्नुहुन्छ भनी प्रश्न गर्दा भगवान्ले हेर्लान् नि भन्ने जवाफ आउँछ। उनीहरूको सोचाइमा दुई थरी भगवान छन्। एक थरी निराकार भगवान, जसलाई आजसम्म कसैले देखेको छैन, छन् भन्ने प्रमाण पनि छैन, तैपनि कतै छन् कि जस्तो लाग्दो रहेछ, उनले हेरिदेलान् जस्तो लाग्दो रहेछ। अर्का भगवान भनेका नेताहरू, यी दुई थरी भगवानले समस्या समाधान गरिदेलान् भन्ने आशा रहेछ ती निरीहहरूमा। निराकार भगवान, जसलाई कसैले देखेको छैन, नेतारूपी भगवान, जसलाई जिउँदै फाट्टफुट्ट र भित्तामा हात जोडिरहेको फोटाहरूमा देख्दा देख्दा ती दिक्कै भए पनि आशा गुमाएका छैनन्। तर यी दुवै भगवानले उनीहरूलाई कहिल्यै हेरेनन्, सुनेनन्, देखेनन्। दुर्गम गाउँहरूमा रोजगारीका अवसर कतै छैनन्। 1-2 रोपनी जमिनमा कुटो कोदालो गर्यो, जीवन चलायो, सरकारले केही गर्नु परेको छैन। कति ठाउँमा त सरकारको उपस्थितिको आभास पनि हुँदैन। रोजगारीका लागि निर्विकल्प देश भारत भएको छ। त्यहाँका बाबुआमाहरू आफ्ना छोराछोरी जन्मना साथ भारत काम गर्न गएको सपना देख्न बाध्य छन्। यो नै उनीहरूको सबैभन्दा सुन्दर सपना रहेछ। सुन्ने गरिन्छ नेपालमा पश्चिमबाट काम उदाउन सक्छ। यसको मतलब हो प्रकृतिले दिएको अतुलनीय वरदान प्राकृतिक स्रोतलाई उपभोग गर्न सक्यो भने नेपालमा राति पनि बिजुली बत्ती बालेर काम गर्न सकिन्छ। भारतले गाली गरेर आफूलाई राष्ट्रवादी ठाने नेताहरूले प्रकृतिले दिएको वरदानको सदुपयोग गरेर नेपालीलाई भारतको गल्ली गल्लीमा ढोका ढकटकाएर काम खोज्न जानुपर्ने बाध्यताबाट खोइ बचाउन सकेका। बरु उनीहरू युवाहरूलाई विदेशी नै बाध्य बनाएर बाल र वृद्धवृद्धालाई मात्र शासन गर्न खोज्दैछन्। यी युवाहरूलाई विदेशी नैबाट बचाउनु पो राष्ट्रवाद। तराईको अपराध जताततै गुइँठा बलेर धुवाँले छोपिएको छ। जंगल फाँडिएर चारकोसे झाडी मरूभूमि जस्तो नाङ्गो हुन लागेको छ। देश अन्धकारमा डुबेको देख्दा कर्णाली नदी सुत्केरी आमाले बच्चालाई दुच्चो सानो नपाएर गानिए जस्तै भएकी छन्। देश अन्धकार देख्दा कर्णालीको छातीमा असहज पीडा हुन्छ। देशको दुःख देखेर मसँगै यात्रा गरिरहेकी रमिलाले भनिन्, कस्तो दुःख रहेछ है। मैले भने, हामी आफूलाई दुःखी ठान्थ्यौँ। यी दुःखका अगाडि हाम्रा दुःख त कति साधारण रहेछन् है। अब हामी आफ्नो दुःखमा कहिले दुःखी नहुने है त। दुबोलाई जति कुल्छे पनि अलिअलि हरियोपन बाँकी नै रहन्छ। लाग्यो, यी मानिसहरू दुबो हुन्, यिनमा अझै पनि हरियोपन छ। राजनीतिक मौसम राम्रो भए यी मानिसहरूको जीवनको बगैँचामा अवश्य वसन्त आउनेछ। उनीहरूको जीवनको दुबो मौलाउनेछ। एकपटक अमेरिकाको कनेक्टिकट राज्यमा हाम्रो कार्यक्रम हेरेर तारानाथ शर्माले गमलङ्ग अंगालो मारेर भने, भाइ तिमी यो देशमा जन्मेको भए कहाँ पुग्ने थियो। मैले भने, होइन दाई, अमेरिकामा जन्मेको भए ठूलो घाटा पर्ने थियो। म अमेरिकामा जन्मेको भए मलाई तारानाथ शर्मा जस्ता मान्छेले यसरी अंगालो हाल्ने नै थिएनन्। तारानाथ शर्माले कस्तो कूटनीतिक जवाफ दियो तिमीले भनेर फेरि अंगालो मारे। साँच्चैकै म नेपालमा जन्मेर नेपाली हुन पाएँ। नेपालमा जन्मेर हुमनजय आचार्य र गणेश कुमारीको छोरो हुन पाएँ। मेरा दिदीहरूको भाइ हुन पाएँ। मीरा र रमिलाको श्रीमान हुन पाएँ। त्रिलोक र मोहितको बाबु बन्न पाएँ। मदन कृष्ण श्रेष्ठको साथी हुन पाएँ। सबै नेपाली दाजुभाइ दिदीबहिनीको एउटा कलाकार हुन पाएँ। नेपाल देशलाई आमा भन्न पाएँ। म नेपालमा जन्म नपाएकोमा गर्व गर्छु। जय नेपाल। म नेपालमा जन्म नपाएकोमा गर्व गर्छु। जय नेपाल। यो अन्तिम वाक्य हो हरिवंश आचार्यको चिना रायको मान्छेभित्र संग्रहित र 299 पृष्ठमा आएर हामीले आज यो पुस्तकको वाचन अब पूरा गरेको छौं। आज 15 श्रृंखला अब वाचन पूरा भए पनि मैले लेखकसँगको कुराकानी ल्याउँछु भनेर पूर्ववत बताए अनुसार आज मैले लेखकसँगको कुराकानी पनि ल्याएको छु। आजै साँझ म चिना रायको मान्छे र उहाँको अरू व्यक्तित्व र पेसाबारे छलफल गर्ने गरी हरिवंश आचार्यको निवास नयाँ बजार पुगेको थिएँ। उहाँसँगको कुराकानी यसरी सुरु भयो। सबभन्दा पहिला त कार्यक्रम श्रुति समयमा स्वागत छ।
धन्यवाद छ धेरै धेरै।
किताब लेख्नुभएको त धेरै समय भइसक्यो तर रेडियोमा हामीले पढिरहँदा चाहिँ अहिले हालचालैको जस्तो कुरा भइरहन्छ। यो विषयमा पनि तपाईँसँग अरूहरूले यी कुराहरू त गरे होला। कलाकारिता र लेखन क्षेत्रमा फरक के?
कलाकारिता भन्ने एउटा भिन्दै शब्द हो। तर हामीले कलाकारिता चाहिँ अरूको फिल्ममा अरूको ड्रामामा अरूको प्रहसनमा खेल्नुभन्दा हामी आफै नै त्यसलाई सृजना गर्छौँ र सृजना गरिसकेपछि सबभन्दा पहिले लेखिन्छ, कागजमा लेखिन्छ, स्क्रिप्ट बनाइन्छ अनि त्यसलाई स्क्रिप्टलाई परिमार्जित गरिन्छ फेरि अनि फेरि मान्छेलाई सुनाइन्छ, फिडब्याक बुझिन्छ अनि फेरि लेखिन्छ। पहिलो काम हाम्रो लेख्ने नै हो अनि त्यसपछि दोस्रो काम भनेको अनि हामीले त्यसलाई मञ्चन गर्ने हो, सुटिङ गर्ने हो। त्यो कारणले कलाकारहरू चाहिँ खालि अरूले कम्पोज गरेको ड्रामा फिल्म टेलिचलचित्रमा खेल्ने पनि कलाकारहरू हुनुहुन्छ तर हाम्रो देशमा चाहिँ अब यो मार्केट ठुलो नभएर हो कि धेरै जसो सबै आफैले गर्नुपर्छ। विदेशमा चाहिँ स्क्रिप्ट राइटर भन्ने भिन्दै हुन्छ अनि कन्सेप्ट राइटर भन्ने भिन्दै हुन्छ फेरि अनि त्यसपछि डाइरेक्टर भिन्दै हुन्छ, कलाकार भिन्दै हुन्छ होइन। तर हाम्रो देशमा चाहिँ एउटा मार्केट सानो भएको फाइदा हो यो हामीलाई। यो सबै काम हामीले आफूले गर्नुपर्छ र सबै काम सिक्ने अलिअलि सिक्ने मौका पाछौँ र हामी चाहिँ कलाकार पनि अब हुन्छौँ तर सबभन्दा पहिले चाहिँ अब हामी सृजना पनि गर्छौँ। त्यो कारणले अब हामीलाई चाहिँ हाम्रो मेरो परिचय चाहिँ त्यो जस्तो लाग्छ मलाई।
तपाईँले चिना हराएको मान्छे आफैले लेख्नुभयो कि छैन लेख्नु कसरी लेख्नु
त्यो बाहिर अब मान्छेले जे पनि भन्छन् होइन अनि त्यसपछि ठुलो राइटरहरूसँग परामर्श लिँदाखेरि ठुलो मान्छेसँग सल्लाह गर्दाखेरि चाहिँ त्यो त्यसले गरिदिएको हो कि भन्ने हुन्छ जस्तो हामीसँगै काम गर्ने कति आर्टिस्टहरू हुनुहुन्छ उहाँले राम्रो पर्फर्मेन्स गर्नुभयो भने ए मदन कृष्ण श्रेष्ठ हरिभूषणले लेखिदिए होला भन्नुहुन्छ कि त्यस कारण अब चिन हराएको मान्छे मैले लेखेँ होइन लेखिसकेपछि मेरो कमजोरी भनेको के भनेदेखि ह्रस्व दीर्घ के पनि मिल्दैन मैले लेखेकोमा है किनभनेदेखि हाम्रो चलचित्र लेख्दाखेरि रङ्गमञ्चमा लेख्दाखेरि त्यो स्क्रिप्ट अरूले पढ्न दिनुपर्ने जरुरत छैन त्यो आफैले मात्रै पढ्ने हो त्यो कारणले त्यसमा चाहिँ बोलीचालीको भाषा भएको हुनाले हामीले त्यसलाई लेख्दाखेरि भयङ्कर धेरै मिस्टेकहरू हुन्छ फिलिङमा मिस्टेक हुँदैन अनि भावनामा पनि मिस्टेक हुँदैन तर शब्द लेख्दाखेरि मिस्टेक हुन्छ अनि मैले चिन हराएको मान्छे लेख्दाखेरि लेखिसकेपछि अनि सबभन्दा पहिले डाक्टर रविन्द्र समीर डाक्टर साहबलाई मैले पढ्न दिएँ र उहाँले नै दाइले किताब लेख्नुपर्छ लेख्नुपर्छ भनेर भन्नुहुन्थ्यो जहिले पनि होइन अनि मैले लेखिसकेपछि चाहिँ उहाँले यो त बियोको कुराहरू भए दाइ अब अगाडिको कुराहरू पनि लेख्नुहोस् न भने भनिसकेपछि मैले केही समय कुरेर अनि अगाडिको कुराहरू पनि लेखेँ लेखिदिइसकेपछि अब यसलाई भाषा मिलाउनुपर्छ दाइ भनिसकेपछि अब फाइन प्रिन्टसँग कुरा भयो अनि अमर न्यौपानेज्यूसँग म 7 दिनसँगै बसेको छु कम्प्युटरमा ल्यापटपमा हामी बसेर अनि दाइ यो भाषाको सट्टा यस्तो राख्दाखेरि राम्रो होला यो भाषा असाध्यै राम्रो छ यसमा चाहिँ यसरी मिलाउने भन्ने च्याप्टर मिलाउने भाषा मिलाउने काम चाहिँ हामीले गरेको हो होइन अनि अमरजीले मलाई त्यति गरेर ठुलो गुण पनि लगाइदिनु भएको छ र भाषा चाहिँ विशुद्ध चाहिँ यो बोलीचालीको भाषा हो यसमा कुनै गरुङ्गो डिक्सनरी पल्टाएर हेर्नुपर्ने भाषाहरू केही पनि छैन होइन साहित्य भन्न साथै मान्छेले चाहिँ एकदम गरुङ्गो भाषाहरू साहित्यिक भाषाहरू धेरै शब्दहरू धेरै राखेर लेख्ने चलन छ मेरो किताब पढ्दाखेरि थाहा पनि हुनुपर्ने हो कि त्यसमा त्यस्तो किसिमको ठुलो कुराहरू गरुङ्गो कुराहरू केही पनि छैनन् होइन त्यसैले मैले भोगेका कुराहरू लेखेको हो त्यसमा सम्पादन अमर नेपालजीले गरिदिनु भएको हो
एउटा सामान्य तपाईँ काभ्रेबाट आउनुभएको सामान्य कृषकको परिवारबाट आउनुभएको मान्छे यहाँसम्म आइपुग्दाखेरिको जुन स्टार डग बनाउन सक्नुभयो त्यो बनाउनको लागि चाहिँ के चिजले तपाईँलाई तपाईँभन्दा अगाडि त कोही स्टारको सङ्गत गरी गरी पनि सिक्नुभएको होइन होला कसरी आफ्नो व्यक्तित्वलाई सम्हाल्नको लागि अथवा सँगसँगै बढ्दो लोकप्रियतालाई चाहिँ थाम्नको लागि तपाईँले एक किसिमको आफूमा सिप विकास गर्ने शैली कहाँबाट विकास आफैले गर्नुभयो कि केही चिजहरू अध्ययन गरेर गर्नुभयो किताबमा यी कुरा स्पष्ट नखोलेको जस्तो लागेर मैले सोध्दैछु
त्यो यस्तो हुन्छ जिम्मेवारी भइसकेपछि मान्छे सुध्रिँदो रहेछ अब पहिले मलाई कसैले पनि नचिन्ने हुँदाखेरि मैले जे गरेर हिँडे पनि हुन्थ्यो मलाई कसैले मतलब पनि गरिदिन्थे होइन तर जब मलाई मान्छेले चिन्न थाल्नुभयो मेरो पत्र पत्रिकामा नाम आउन थाल्यो फोटो आउन थाल्यो त्यसपछि म व्यवस्थित हुनुपर्छ भन्ने एउटा जिम्मेवारी ममा आउनुपर्दछ भन्ने कुरा पलाउन थाल्यो र त्यसपछि फेरि अब मैले मदन दाईसँग सहकार्य गरिसकेपछि हाम्रा प्रोग्रामहरू चाहिँ धेरै पोलिटिकल प्रोग्रामहरू बेसमा प्रोग्रामहरू हुन्थ्यो होइन अनि पोलिटिकल प्रोग्राम हुनासाथै अब हामीलाई राजनीतिज्ञहरूले पनि अर्कै आँखाले हेर्न थाल्नुभयो है तपाईँहरू चाहिँ एउटा चाहिँ प्रतिपक्षीको भूमिका गर्दै हुनुहुन्छ आफ्नो यो कलाबाट भनेपछि हामीमा थप जानकारी जिम्मेवारी फेरि आउन थाल्यो त्यसले गर्दाखेरि अब प्यारालल्ली हाम्रो यात्रा पनि अगाडि बढ्दै गयो र मान्छेले हामीलाई विश्वास पनि गर्न थाल्नुभयो ठुला ठुला व्यक्तिहरूले हामीलाई माया गर्न थाल्नुभयो भन्दाखेरि अनि नचाहिने काम गर्नु हुँदैन अब हामीले जे पाइ त्यो गरे समाजमा हामीले चुरोट खाएर देखायो भनेदेखि बच्चाहरूले सिक्छन् हामीले केटीजीहरू जिस्काएको देख्यो भनेदेखि अरूहरूले सिक्छन् यस्तो काम गर्नु हुँदैन अनि त्यसपछि अपाङ्गता भएका मान्छेहरूलाई जिस्काउनु हुँदैन अपाङ्गता भनेको चाहिँ कसैको गल्तीले भएको होइन त्यो एउटा प्रकृतिले चाहिँ दिएको चिज हो उहाँहरूलाई हामीले समाजमा इज्जत गर्नुपर्छ जस्तो हामी हिन्दी सिनेमाहरू हेर्छौँ त्यसमा अहिले पनि जस्ता तस्तै हुन्छ नि खुट्टा टेक्न राम्रोसँग नसक्ने मान्छेलाई तथा नाम गरेर गाली गर्छन् अनि सरकारलाई असफल हुन् देख्यो भनेदेखि आँखा नदेखिने सरकार भनेर अझ ठाडो भाषामा प्रयोग गर्छौँ होइन, अनि हामीले चाहिँ सामाजिक दायित्व पनि वहन गर्नुपर्छ भनेर हामी त्यसरी नै हाम्रो कामले नै हामीलाई जिम्मेवार बनाउँदै बनाउँदै हामी अगाडि बढेको हो।
मैले अर्को तपाईँसँग सोध्न खोजेको प्रश्न चाहिँ, तपाईँले केही कुराहरू चाहिँ पुस्तकमा पनि ल्याउनु भएको छ, यो स्टार्टअपमा आइसकेपछि प्राइभेसी हुँदो रहेछ, पर्सनल लाइफ चाहिँ सकिँदो रहेछ, तपाईँलाई सधैँ फर्मल जिन्दगी बिताउँदा बिताउँदा कहिले चाहिँ वाक्का लाएर सामान्य नै भएको भए म ठिक थिएँ जस्तो अवस्था आउँछ कि आउँदैन?
एकदम आउँछ। मलाई कहिले काहीँ कस्तो हुन्छ भनेदेखि, जस्तो म हिजो बर्दिवासबाट फर्केँ होइन, फर्किँदाखेरि बाटोमा चाहिँ किराना पसल राखेर सामान बेचेर बसिरहनु भएको, सुन्तला बेचेर बसिरहनु भएको, जुनार बेचेर बसिरहनु भएको दाजुभाइहरूलाई यसो हेर्दाखेरि उहाँहरू पनि सुखी नै हुनुहुन्छ है, कस्तो आनन्दको जिन्दगी, यस्तै भएको भए पनि हुन्थ्यो कि, यति दौडधुप पनि गर्नु पर्दैन थियो कि, यति टेन्सन पनि हुँदैन थियो कि भने जस्तो कहिले काहीँ लाग्छ त्यो। तर अब यो भाग्यले पाउने चिज हो, फेरि यो भनेको चिज चाहिँ सबैले पाउने कुरा मैले पाएको छैन, अरूले नपाउने कुरा मैले पाएको छु भनेपछि, अनि मैले है त्यस्तो सोच्नु हुँदैन, मैले त्यस्तो सोचेँ भनेदेखि त मैले आफ्नो पेसाप्रति म इमान्दारी हुन सक्दिनँ, त्यस कारणले मलाई मैले यो भाग्यले पाएको चिज हो र यसलाई मैले जोगाउनु पर्छ, भगवान्ले मलाई जे दिनुभयो त्यो नै ठिक छ भने जस्तो मलाई त्यो
दुःख होस् मलाई, तर यो जीवन ठिक छ, सामान्य हरिवंश भन्दा यही ठिक छ।
अब भनौँ न, अब कुनै बिहा भोजहरूमा जाँदाखेरि मान्छेको अरू मान्छे खाइराखेका हुन्छन्, हाम्रो कामै फोटो खिचिरहेको हुन्छ होइन, हामी खालि फोटो खिचे एउटा कुनै एक टुक्रा खानेकुरा खान पनि मौका मिल्दैन कि कुनै कुनै ठाउँमा, अनि मनमा नै दिक्क पनि लागिरहेको हुन्छ, एउटै मान्छेले दसवटि पनि फोटो खिच्छन् फेरि होइन, अनि मनमा दिक्क लाग्छ, तर मनमा त्यति दिन बेला फेरि अर्को मनले के भन्छ भने यो त्यो सबैले पाउँदैन नि, यत्रा मान्छे छन् यो भोजमा आएको, किन अरूसँग फोटो खिचेन त, हामीसँग मात्रै फोटो किन खिचे भने, यो पनि माया हो एउटा, यो सबै मान्छेको घर घरमा हाम्रो फोटो हुन्छ, सबै मान्छेले चाहिँ फेसबुकमा हाम्रो फोटो राख्छन् भने चाहिँ उहाँहरूले गर्नुभएको श्रद्धा हो यो, त्यस कारणले यो चिजमा हामी रिसाउनु पाइँदैन भनेर मनमा नै फेरि करेक्सन गर्छौँ होइन, तर यो पेसामा लागिसकेपछि रिसाउनु चाहिँ पाइँदैन, हेर्नुहोस् पटक्कै रिसाउनु पाइँदैन, किनभनेदेखि दर्शक भनेको इनोसेन्ट हुन्छ, उहाँहरूले हामीमाथि जे काम पनि गर्ने उहाँहरूको अधिकार हो, कि त्यो मन पराएरै गरेको भनेपछि त्यसको मतलब तथानाम गर्नु हुँदैन, हामीलाई मन दुख्ने कुराहरू गर्नु हुँदैन, अब हामीलाई अब माया नै गरिरहनु भएको हुन्छ, त्यस कारणले यो चिज चाहिँ हामीले वरदानै पाएको हौँ भन्ने फिल गर्नुपर्छ हामीले।
कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको कुराकानी चिना हराएको मान्छेका लेखक हरिवंश आचार्यसँगको कुराकानी हो। यो कुराकानीको क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका 85 रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको अन्तिम श्रृङ्खला वाचन सुनिरहेका छौं। अन्तिम श्रृङ्खला वाचनसँगै आज हामीले चिना हराएको मान्छेका लेखक कलाकार हरिवंश आचार्यसँग कुराकानी पनि गरिरहेका छौं। यही कुराकानीको क्रमलाई फेरि म जोड्छु।
मैले मेरा सँगसँगै म श्रोताको प्रश्नहरू पनि लिएर आउँछु। तपाईँकोमा आउने भन्ने बित्तिकै मैले फेसबुक ट्विटरमा चाहिँ हरिवंश आचार्यलाई श्रुति सम्वेकमा कस्ता प्रश्न गर्नु पर्ला भनेर सोद्धाखेरि धेरै प्रश्नहरू दिनुभएको छ। मैले केही प्रतिनिधि प्रश्न लिएर आएको छु, मान्छे लिएर आएको छु। त्योभन्दा अगाडि चाहिँ मेरै जिज्ञासा राख्नु पऱ्यो। तपाईँले अघि नै भन्नुभयो नि, हामी चाहिँ पहिला आइमएलए त भन्थ्यौँ, पछाडि चाहिँ अहिले म कुरा गर्दा तपाईँ भनिँदैछु अथवा मुख बङ्गाली जिस्काउँछौँ, जात जातिको नाममा जिस्काउँथ्यौँ, जिस्काउँदा जिस्काउँदा तपाईँलाई चाहिँ हरिवंशभन्दा बढी हरिवंशी भनेर चिन्छन् कि, नामै बिगार्यो तपाईँलाई त्यो नाम, त्यसरी अरूले हरिवंशी भन्दा कस्तो लाग्छ?
मलाई एकदम खुसी लाग्छ त्यो हरिवंशी।
मेरो नाम मान्छेले बिगारिदिए जस्तो लाग्दैन?
लाग्दैन, पटक्कै लाग्दैन। मैले किताबमा लेखेको छु कि छैन थाहा छैन मलाई होइन, एक्चुली गिरिजा प्रसाद प्रधानमन्त्री हुनुभएको थियो होइन, अनि त्यो समारोहमा हामी पनि गएका थियौँ, एउटा कलाकारहरूसँग भेटघाट गर्ने प्रोग्राम पनि बोलाएको थियो। त्यहाँ एकजना एनाउन्सर मान्छेले अब गिरिजा प्रसाद प्रधानमन्त्रीलाई देखेर चाहिँ उहाँ अलिक नर्भस हुनुभयो जस्तो लाग्यो है, अनि उहाँले चाहिँ एनाउन्स गर्ने क्रममा यहाँ आज प्रधानमन्त्रीज्यूलाई भेट्नलाई मदन किस्ने हरिवंशी पनि आउनु भएको छ भनेर भन्नुभयो होइन, अनि हरिवंशी हो नि भन्नुभयो, आउनु भएको छ पनि भन्नुभयो होइन, अनि त्यो भन्दाखेरि चाहिँ सबैजना मान्छे हाँसे होइन, तर मलाई पटक्कै रिस उठेन। अनि पछि मलाई बोल्ने क्रममा बोलाइयो फेरि, अनि मैले चाहिँ भने उहाँले चाहिँ हामीलाई श्रीलङ्काबाट आएको मान्छे भन्ठानुभयो कि क्या हो, श्रीलङ्कामा मात्रै जय तुङ्गे कुमार नाइके भनेर बोलाउँछन् होइन, हामी चाहिँ नेपाली नै हो, मेरो नाम चाहिँ यो भनेर मैले भने, त्यसपछि झन् मान्छे तालीपिटेर हाँसेँ होइन। र अब ठुल्ठुलो मान्छेले त हेपेर हरिवंशे भने भने होला नि भनौँ न, हेप्नु पनि पाइन्छ, अब आफूलाई मन परेको मान्छेलाई हेप्नु पनि चेप्नु पनि
माया, मैले अहिले सोधेको हरिवंशे चाहिँ मायावाला हो, माया किनभने कतिपय ठाउँमा कुरा गर्दा
बच्चाले आउँछ हरिवंशे अङ्कल नमस्ते भन्छ होइन, त्यो बच्चाले त मलाई हेपे होइन नि, उसले त मेरो नामै हरिवंशे भन्ने ठाने होला। मदन किस्ने भने कम भन्छन् मान्छेले होइन, हरिवंशे भन्दाखेरि चाहिँ धेरै मान्छेले भन्छन् होइन, तर त्यो भन्न सजिलो पनि भएको होला, अथवा मैले टेलिभिजनहरूमा नाटकहरूमा निभाउने चरित्र हुन्छ नि अलिक बढी नेगेटिभ चरित्र, मैले उल्फट्याङ चरित्र गरेर हुन्छ होइन, अनि उल्फट्याङ मान्छेले अलिक हेप्नै पर्छ भन्ने पनि हुनसक्छ, त्यस कारणले पनि मेरो नाममा से बढी थपेको जस्तो लाग्छ मलाई।
मैले मलाई सोध्न पठाउनु भएको श्रोताको प्रश्नमा चाहिँ एउटा त मैले सोधेँ पनि अघि, अर्को चाहिँ यो आत्मकथा चुनाव आएको मान्छेले तपाईँलाई कहाँबाट प्रेरणा आयो भनेर सोध्नु भएको छ धेरैले।
अब आत्मकथा भन्दा पनि मैले चाहिँ कस्तो भन्दा मेरो जब मेरो श्रीमतीलाई मैले गुमाउनु पर्यो नि, त्यो बेलामा मैले चाहिँ अब मेरो मनमा धेरै पीडाहरू उत्पन्न हुन्छन् हुन्थे होइन, अनि त्यसलाई चाहिँ मैले अब अरूलाई सुनाउनु भन्दा अरूलाई चाहिँ कस्तो भने एउटा कोही मान्छेको मृत्यु हुन्छ, हामीले संवेदना हेर्छौँ, चिनेकै मान्छे भए पनि एकछिन ओहो बिचरा कठै परा है भन्छौँ भन्छु, तर एकछिनपछि मैले त्यसलाई बिर्सिन्छु त्यो चिज, ए फलाना मान्छे बित्नु भएछ है भन्यो कठै गरी सिद्धियो क्या। अब त्यो जो मान्छे बितेको छ नि त्यसको परिवारले मात्रै त्यो चिजलाई जीवनभरि नै त्यसलाई टोकिराखेको हुन्छ कि त्यसले त्यो घाउ चराइराखेको हुन्छ, त्यस कारणले आफूलाई परेको पीर छ नि अरूलाई सेयर गर्नु बेकार हुन्छ, अरूलाई सेयर गर्दाखेरि ए मलाई नै सेयर गर्छन् कति मान्छेले, यस्तो भयो मेरो यस्तो बित्यो भन्छ, एकछिन सम्झिन्छु बिचरा कठै भनिन्छ होइन, तर एकछिनपछि आफ्नो काममा लागिन्छ वास्तव हुँदैन क्या त्यो, अनि त्यसरी मैले मेरो पीडा अब कसलाई सुनाउनु त, मलाई मेरो मनमा लागेको पीडाहरू पोख्न मन लाग्थ्यो क्या मलाई, अनि त्यसैले मैले चाहिँ अनि कापीमा पोख्न थालेँ, कापीमा लेख्न थालेँ मैले, अनि त्यो मैले किताब निकाल्छु भन्ने हिसाबले पनि होइन, अनि कापीमा लेख्न थालेँ, लेखिसकेपछि त्यो मलाई कापीलाई मैले मेरो पीडा सुनाउन थालेँ, त्यसपछि त्यो मसी चाहिँ मेरो आँसु भयो होइन, अनि आँसु मसीले मैले लेख्न थालेँ, लेख्दा 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 लेख्दै अलिअलि लेखिरहेको मान्छे भएको हुनाले, अनि त्यो वियोगका कुराहरू मैले पहिले लेखेँ, त्यसले गर्दाखेरि मलाई लेख्दै रुँदै गर्ने एउटा साथी पाएँ मैले कापी होइन, अनि त्यो चिज मैले लेखिसकेपछि अनि हाम्रो डक्टर साहबले मैले डक्टर रविन्द्र समीरलाई चाहिँ उहाँले चाहिँ मलाई दाई किताब लेख्नु पऱ्यो किताब लेख्नु पऱ्यो भन्नुहुन्थ्यो, अनि मैले यसरी लेखेको छु यो एक्चुली पढिदिनुहोस् न डक्टर साहब भनेर मैले उहाँलाई दिएँ, दिइसकेपछि नै उहाँले चाहिँ पढ्नुभयो त्यसलाई, यो मलाई असाध्यै राम्रो लाग्यो दाई, यो चिजले एकदमै छोयो मलाई, तर दाईसँग त यो मात्र एक्सपेक्ट गर्दैनन्, अनि दाईको पहिले बाल्यकाल कसरी बित्यो तपाईँ कसरी हुनुभयो यो वियोगको कुरा भन्दा अगाडिको कुराहरू तपाईँले त्यो पनि लेख्नुपर्छ भन्नुभयो, अनि मलाई त्यो लेख्न टाइम लागेन, अनि छ महिना जति मैले लेखिनँ त्यो कुरा, छ महिना जति मैले वियोगकै कुराहरू लेखेँ, वियोगको कुरा धेरै थिएँ अझ मैले धेरै पछि छापिनँ सबै होइन, अनि त्यस छ महिना जति पछि चाहिँ अनि मैले कुनै रचना गर्नुपर्ने होइन, कुनै विषयवस्तु खोज्नुपर्ने होइन, जीवनमा भोगेको कुराहरूलाई मैले नोट गर्न थालेँ, अनि मैले यस्तो भएको थियो मैले नोट गर्दै 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 लिएर गएँ, अनि त्यसपछि अनि त्यसलाई फेरि लेख्न थालेँ मैले, लेखेर चाहिँ अनि कुरा कम्प्लिट गरिसकेपछि मैले डक्टर साहबलाई फेरि पढ्न दिएँ, अनि उहाँले चाहिँ ल एकदमै अब राम्रो भयो, अनि यो चिज छुट्या छ, यो चिज लेख्नुहोस्, यो चिज यस्तो किसिमको घटनाहरू अझ दाइले बढाउनुहोस् भन्ने कुराहरू मलाई सजेस्ट गर्नुभयो, अनि त्यही अनुसार मैले लेख्दै लेख्दै अनि किताबको रूप लियो त्यसले।
तपाईँको अगाडि अहिले मैले कुरा गरी रहँदा अथवा नरहँदाखेरि पनि लेखनमा भैरव अर्याल र अनि यो प्रस्तुतिमा जुन हामीले प्यारोडी अथवा प्रहसन अथवा चलचित्र जे भनौँ श्रव्य दृश्यपट्टिलाई मदन कृष्ण र हरिवंशको जोडीले जुन देन गरेको छ त्यो चाहिँ उच्चतम लेभलमा नेपालीहरूमा पुगेको हो। तर यसलाई हामीले अन्तर्राष्ट्रियकरण गर्नलाई तपाईँहरूले पनि यसलाई अङ्ग्रेजी स्क्रिप्टमा ढाल्ने अथवा अङ्ग्रेजी विज्ञहरूसँग सल्लाह गरेर अलिकति अन्तर्राष्ट्रिय बनाउने कोसिस गर्नुभयो या भएन, गर्नुभएको भए राम्रो हुन्थ्यो कि?
एकचोटि हामीले एउटा रिमोट कन्ट्रोल हुने हास्यव्यङ्ग देखाएको थियौँ अनि त्यसलाई चाहिँ हामीले इङ्ग्लिस भाषामा ट्रान्सलेट पनि गरिरहेका छौँ र मदन दाइ र मैले इङ्ग्लिसमै चाहिँ त्यो ड्रामालाई मञ्चन गर्ने कि भनेर पनि हामीले सोचेको थियौँ र त्यो सोच्दा सोच्दै अब ममा एउटा अब अलिकति पारिवारिक एउटा चाहिँ दुःखद घटना आइलाग्यो। त्यसपछि अब अहिले मदन दाईलाई पनि अलिकति भाउजू अलिक आराम छैन, त्यतापट्टि ध्यान दिनु परेको छ, त्यो कारणले गर्दाखेरि हामीले त्यसलाई मञ्चन गर्नलाई अलिक सकिरहेको छैनौँ होइन। तर अब कतिपय स्क्रिप्टहरू मिल्छ, कतिपय मिल्दैन क्या, जस्तो हामीले यमोलोक भन्ने देखायौँ होइन, यमोलोकमा त्यसको चाहिँ सिम्बोलिकल्ली हामीले सूर्यबहादुर थापाको गभर्मेन्ट हुँदाखेरि सूर्य चाहिँ त्यति माथि हुन्छ, त्यति माथि पुग्न सक्दो रहेछ भनेर भन्ने कुरा लेखेका छौँ, त्यो नेपाली समाजले लेख्छ बुझ्छन्। तर अब त्यसलाई अङ्ग्रेजीमा उल्था गर्दाखेरि त्यो मान्छे त्यो के भने के भने जस्तो हुन्छ है। अब जस्तो अब विज्ञापन भन्ने ड्रामा जुन हामीले 376 पल्ट हामीले प्रदर्शन गऱ्यौँ र त्यसलाई हामीले पछि भिडियोमा पनि रेकर्ड गरेर सिनेमाहरूमा पनि देखायौँ, त्यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न मिल्छ र त्यो त्यस्तो गर्न पाए हुन्थ्यो भन्ने त्यो इङ्ग्लिसमा ट्रान्सलेट गर्न मिल्ने स्क्रिप्टहरू हामीले छानेर राखिछोडेका छौँ तर ठ्याक्कै मान्छे भेट्न सकेका छैनौँ। त्यस्तो अवसर पायो भनेदेखि चाहिँ त्यो त्यो चाहिँ त्यो अवसरको खोजीमा छौँ। जस्तो अब चिना हराएको मान्छे छ नि इङ्ग्लिसमा अनुवाद गर्यो भने त्यो नेपाली पाठकहरू पनि छन् कति, अब 10+2 गर्नेहरू आजकलको चाहिँ मोडर्न स्कुलमा पढ्ने बच्चाहरूलाई नेपालीभन्दा इङ्ग्लिस पढ्न सजिलो लाग्छ, उनीहरू पनि एउटा पाठक हुन सक्छन् इङ्ग्लिसमा छाप्यो भने। तर अमेरिकनले पढ्यो भनेदेखि त्यो चिना हराएको मान्छे चाहिँ मलाई चिन्दा चिन्नीलाई मात्रै त्यसको रमाइलो हुन्छ, तर अमेरिकन बेलायत क्यानाडियनले त मलाई चिन्दैन, त्यस कारणले त्यो चिज चाहिँ ठिकै ठिकै मात्रै हुन्छ। मलाई आशा लागिरहेछ कि मैले अहिले जुन एउटा अर्को एउटा उपन्यास मैले लेखिरहेको छु त्यो चाहिँ हिन्दीमा इङ्ग्लिसमा ट्रान्सलेट गर्नु पाए हुन्थ्यो, किन उपन्यास त सबैले बुझ्छन् नि होइन, त्यसमा नेपालको परिवेशका कुराहरू धेरै छन्, तैपनि त्यो चाहिँ अब छापामार युद्ध भनेको जहाँ पनि हुनसक्छ जहाँ पनि भइरहेछ होइन, त्यस्ता किसिमको एक्टिभिटिजहरू पनि त्यसमा अलिकति भएको हुनाले सकोस् होइन, त्यो त्यो अवसरको खोजीमा छौँ, त्यो हुन सके चाहिँ धेरै राम्रो हुन्थ्यो।
त्यो स्टारडममा बसिरहेको एउटा एक किसिमको चाहन छ तपाईँले अहिले भनिसक्नु पनि, सामान्य जीवन म रोज्न सक्दिनँ किनभने दुःखी भयो भने म यही रोज्छु, मलाई यसमा यति भाग्यवान ठानिरहेको छु म आफूलाई भन्नुहुन्छ। बिस्तारै ग्रेजुअली बुढो हुँदै हुनुहुन्छ तपाईँ, एक दशक डेढ दशकमा तपाईँ बुढो हुनुहोला, हिँडुल गर्न अप्ठ्यारो होला, केही रोग लाग्ला, त्यति बेला चाहिँ घर बसिरहनु पर्यो भने त ओहो म कुँजो हुन्छु म त कसरी बस्ने होला, यत्रो हाई त सबै सेलाउँछ होला, त्यति बेलाको लागि केही योजनाहरू पनि बस्नु भएको छ म यसो गरेर आफूलाई चाहिँ रिहाबिलिटेट गर्छु जस्तो खालको
त्यो त्यो चिजलाई नकार्न सकिँदैन हेर्नुहोस्। त्यो चिज भनेको मान्छेको जीवनमा जहिले पनि आइपर्न सक्ने कुरा हो, त्यसलाई मेन्टली प्रिपेयर भएर बस्नुपर्छ होइन। अब तर मान्छेको चाहना के हुन्छ भनेदेखि म काम गर्दा गर्दै मर्न पाऊँ भने चाहिँ भन्ने हुन्छ। एउटा मान्छेले कुरा गरेर सुनेको थिएँ कि मैले, अब बा तपाईँको कुरा तपाईँलाई के छ भन्छ, ठिक छ बाबु ठिक छ राम्रो छ, काम गर्दा गर्दै हिँड्दा हिँड्दै पुर्लुक्क मर्न पाऊँ त्यति भए पुग्यो मलाई भन्ने भनेको सुनेको थिएँ कि मैले एकजना मान्छेले। अब विष्णु भक्त फुयालजी अस्ति बित्नुभयो, हाम्रो आदरणीय रङ्गकर्मी हुनुहुन्छ, चलचित्रहरूमा खेल्नु भएको छ, बलिदान चलचित्रमा मेरै बुवा भएर खेल्नु भएको छ होइन, उहाँ एकदम भाग्यमानी मान्छे, रङ्गमञ्चमा नाटक गर्दा गर्दै ढल्नु भयो र आर्यघाटमा त्यो नाटकको मेकअपमा त्यो नाटक गरेको लुगामा उहाँ आर्यघाट जानुभयो होइन। अब उमेरको हिसाबले पनि उहाँ 80 वर्ष हारहारी पुग्नु भएछ, मलाई पनि त्यस्तै जिन्दगीको कल्पना आउँछ कि काम गर्दा गर्दै मर्न पाए हुन्थ्यो भन्ने हुन्छ होइन। तर मर्न भनेको चिज के भनेदेखि कुनै बेलामा मलाई मर्ने रहर थियो होइन, अब बाँच्ने रहर छ, किनभनेदेखि मसँग दायित्व छ, मसँग मैले हालसालै बिहे गरेँ, जम्मा 5 वर्ष भयो हामीले बिहे गरेको, भनेपछि मलाई कमसेकम 90 वर्ष बाँच्न मन लागेको छ अहिले, किन उसको र मेरो उमेरको अन्तरालमा 14 वर्ष फरक छ होइन, त्यसैले म चाँडै मर्दी भने उसलाई त तोड पर्छ होइन, त्यसैले तर त्यो आफूले चाहेको जस्तो हुन सक्दैन, भोलि जे पनि हुनसक्छ होइन, त्यो कारणले अब मैले त्यो अनुसार आफूलाई कसरी निरोगी राख्ने, कसरी स्ट्रेन्थ बढाउने, कसरी काम गर्ने भन्ने चिज त लागि नै रहन्छ। तर मलाई चाहिँ के लाग्छ भनेदेखि हाम्रो आर्ट फिल भनेको चाहिँ कहिले पनि रिटायरमेन्ट हुने फिल होइन, उमेरले रोक्दैन। हिजो म बच्चा भएर खेल्थेँ भने भोलि म अब अहिले बाउ भएर खेल्न थालेको छु, भोलिपर्सि हजुरबाउ, अर्कोपल्ट बाउको पनि हजुरबाउको पनि बाउ भएर खेल्न पनि खेल्न सकेला। तर दिमागले र शरीरले काम गरुन्जेलसम्म अनि जहिले पनि काम गर्ने रहर छ।
चिना राएको मान्छेको पछिल्लो अनुच्छेद तिर आइपुग्दाखेरि तपाईँले जुन आफ्नो घरको दोस्रो बिहे गरिसकेपछिको पारिवारिक अवस्थालाई चित्रण गर्नुभएको छ नि, त्यति नै सुन्दर संयोजनमा चलिरहेको छ तपाईँको घर?
त्योभन्दा राम्रो छ, किनभने त्यो बेला चिना हराएको मान्छे लेख्दाखेरि मैले त त्यो बेलामा भर्खर भर्खर विवाह गरेको थिएँ होइन, तर त्यो अब 3-4 वर्ष बितिसक्यो, त्योभन्दा राम्रो भएको छ। अहिले मेरो घरमा अब सुख शान्ति छ, छोराहरू खुसी छन्, म खुसी छु, मेरो श्रीमती खुसी छन्, उनले आमाको माया देखेछन् छोरा छोरीहरूलाई, अनि घर सम्हालिएको छ होइन, म काम गर्न सक्ने भएको छु। त्यसले गर्दाखेरि त्यो किताब लेखेको दिनभन्दा झन् राम्रो हुँदै गएको छ अहिले।
अब अन्त्यमा चाहिँ मसँग यता इन्जिनियर भाइ पनि आउनुभएको छ, तपाईँलाई हेर्न मात्र एक झलक भेट्न पाउँछु कि भनेर सुरन दुलाल आउनुभएको छ। यस्तै आम नेपाली हरिवंश आचार्यलाई एकपटक भेट्न पाए, छुन मात्रै पाए पनि कस्तो हुन्थ्यो होला भन्नेहरू छन्। कोही को त कति तार्किक कुराहरू पनि हुनसक्छ, त्यस्ता मान्छेले सहजैसँग तपाईँलाई भेट्न देख्न पर्यो भने केही उपाय निस्कन्छ? तपाईँले ट्याक्कै उसको म्यासेज क्लिक गर्ने खालको, तपाईँलाई कुनै ठाउँमा पठायो भने भेटिहाल्ने खालको कुनै सन्देश तपाईँले पाइहाल्ने खालको बिन्दुहरू छन्?
यस्तो हुन्छ, अब हप्तै पछि मान्छेलाई म भेट्छु, म अन्तर्क्रिया गर्छु, कुरा गर्छु भन्नु चाहिँ अलिक पसिबल कुरा छैन होइन, तर अब कुनै ठाउँमा मान्छेहरूलाई भेटिन्छ, समारोहमा भेटिन्छ, त्यो बेलामा अब अन्तर्क्रिया हुन्छ, सानसानो अन्तर्क्रिया पनि हुन्छ। कुनै ठाउँमा जाँदाखेरि मान्छेहरू मासमा मान्छे भेटिन्छ, कुरा गरिन्छ होइन, अब जस्तो कुनै कुनै माध्यमबाट अब आज अनि हाम्रो दुलाल भाइ इन्जिनियर साहब आउनुभयो होइन, उहाँसँग तपाईँको माध्यमबाट आउनुभयो, उहाँसँग कुरा गर्नु गर्ने सौभाग्य मिल्यो। तर अब कतिपय मान्छे आउँछन् अब काम हुँदैन, म तपाईँसँग एकचोटि भेट्न चाहन्छु भने चाहिँ यसो भेट्यो, कुरा गऱ्यो होइन, अब पारिवारिक समस्याहरूको तपाईँले सुझाइदिनुहोस्, यसो गरिदिनुहोस्, यसो भन्ने अब त्यो मेरो पसिबलै छैन कि, त्यो मैले गर्नै सक्ने पनि कुरा होइन। कसैलाई चाहिँ अब मलाई मेरो घरमा बिरामी छ, मलाई 2 लाख रुपियाँ चाहियो भन्ने मान्छे पनि आउँछन् होइन, म कति नै धनी मान्छे पनि भन्न जान्छन्, अब नेपालको आर्टिस्टहरूसँग 2 लाख रुपियाँ तुरन्तै दिन सक्ने क्षमता हुँदैन हेर्नुहोस् होइन, त्यस कारण अब सबैसँग भेटेर सबैलाई कुरा गर्ने भनेको त्यो इम्पोसिबल कुरा भयो। अनि पोसिबल हुन्छ अब कोही न कुनै मान्छेहरूले अब मेल लेख्नुहुन्छ, अनि कज लेख्नुहुन्छ, एसएमएस फोनबाट एसएमएस गर्नुहुन्छ, कज लेख्नुहुन्छ, कजमा पनि स्क्यानिङ गर्छु म, अब त्यो अब एकदमै राम्रै राम्रै कज हो कि भने, कतिपय मान्छे एकदम ठग मान्छे आउँछ फेरि, त्यो आँखाले थाहा हुन्छ कि यो मलाई ठग आएको भनेर होइन, अब घरको परिवारको समस्या छ यसो छ उसो भनेर मुखबाट ठासो रसी गरेर आउँछ होइन, अनि त्यस्तो मान्छेसँग अब भेट्नुभन्दा नभेट्नु नै राम्रो हुन्छ। अनि स्क्यानिङ त गर्नै पर्छ हेर्नुहोस् है, तर हामी त्यस्तो मान्छेले अब स्टार भन्छ नि जस्तो वरिपरि सुरक्षा घेरा राखेर हिँड्छ नि भारतीय कलाकारहरू होइन, उनीहरूलाई थ्रेट पनि छ, उनीहरूसँग धेरै पैसा छ, उनीहरूलाई किडन्याप गर्ला पनि डर भयो, उनीहरूलाई मार्ला पनि डर भयो होइन, अब हामीसँग त्यस्तो थ्रेट छैन हेर्नुहोस् होइन, हामीसँग त्यस्तो धेरै पैसा पनि हुँदैन, त्यो कारणले गर्दाखेरि हामी खुलम खुल्ला रूपमा हिँड्छौँ, बाटामा पनि भेट्दा हुन्छ, म कहिले कुचु किनेर आएर हुन्छु, कहिले साग किनेर आएर हुन्छु होइन, अनि मान्छे भेटेर हुन्छु, कुरा गरेर राखेको हुन्छु, त्यो त्यस्तो ठुलो गाह्रो कुरा होइन जस्तो लाग्छ मलाई। र मलाई कस्तो लाग्छ भने म कुनै ठुलो स्टारडम भएको स्टार पनि मैले जिन्दगीमा आफूलाई कहिले पनि सोचिनँ, म सानो ग्रास लेभलमै बसेर त्यसलाई नै मेन्टेन गर्नु पाए हुन्थ्यो भन्ने लाग्छ मलाई।
हस्, धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद छ।
हवस् त, हरिवंश आचार्यसँगको यो कुराकानी सँगसँगै चिना राएको मान्छेको 15 श्रृङ्खला पूरा गरेर आज हामीले श्रुति सम्वेगमा चिना राएको मान्छे बिट मार्दैछौं। अर्को साता अर्को कुनै कृति लिएर आउनेछौँ। चिना रायको मान्छे श्रुति सम्वेगमा वाचन गरेको तपाईँलाई कस्तो लाग्यो, केही प्रतिक्रिया छन् भने हामीलाई तपाईँले सल्लाह सुझाव वा प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना SHRUTI श्रुति @unn.com.np रहेको छ। हरेक मंगलबार र शुक्रबार सुन्न सकिने श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।